بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا إن تنصروا الله ينصركم ويثبت أقدامكم والذين كفروا فتعسا لهم وأضل أعمالهم ذلك بأنهم كفروا ما أنزل كرهوا ما أنزل الله فأحبط أعمالهم درود بجي محمد وعلى محمد ایدن گرامی ان مجالس اعظم میں سورہ محمد کی ساتویں آٹھویں اور نوی آیت کے ذیل میں آج تیسری مجلس آپ سماعت فرما رہے ہیں اور ان آیات میں اللہ تعالیٰ نے دین کی نصرت کرنے والوں اور دین کی نصرت سے منہ موڑنے والوں کا تذکرہ کیا ہے۔ اے ایمان لانے والوں، ان تنصر اللہ، اگر تم اللہ کی مدد کرو گے، کل اس کے بارے میں گفتگو ہو چکی ہے، یعنی اللہ کے دین کی، اللہ کے مکتب کی، اللہ کے پیغام کی، اللہ کے آئین کی، اور اس پیغام کو لانے والے انبیاء اور ائمہ اور اوصیاء کی مدد کرو گے، ینصرکم اللہ، تو اللہ بھی تمہاری مدد کرے گا۔ اگر تم قدم اٹھاؤ گے تو اللہ بھی تمہیں بے جواب نہیں رکھے گا۔ اگر تم اللہ کے لیے کوئی عمل انجام دو گے تو کارخانہ الہی میں تمہارے ہر ہر عمل کو، خواہ وہ ذرے کے برابر ہی کیوں نہ ہو، اسے لکھا جا رہا ہے، اسے ناپا تولا جا رہا ہے، اور اس کا اجر خدا کی بارگاہ سے تمہیں دیا جائے گا۔ ان تنصر اللہ، اگر تم اللہ کی مدد کرو گے، ینصرکم اللہ، اللہ بھی تمہاری مدد کرے گا۔ وَيُثَبِّتْ أَقْدَامَكُمْ، اور صرف مدد ہی نہیں کرے گا بلکہ تمہیں ثبات قدم عطا کرے گا۔ انشاءاللہ آج کی گفتگو میں ہم اس ثبات قدم کو آپ کے سامنے بیان فرمائیں گے۔ پھر وَالَّذِينَ كَفَرُوا، جن لوگوں نے کفر کیا، جن لوگوں نے انکار کیا، جن لوگوں نے مال، طاقت، جان، مال، عزت، آبرو، وقت، صلاحیت، اسکل، استعداد، صلاحیت، سب کچھ ہوتے ہوئے بھی اللہ کے دین کی مدد نہیں کی، نصرت نہیں کی، والذین کفروا فتعس لهم، ان کے لیے ہلاکت ہے، ان کے لیے بربادی ہے، ان کے لیے نجات کے دروازے بند ہیں۔ وأضل أعمالهم، اور ان کے اعمال کو اللہ نے ضائع کر دیا، گمراہ کر دیا ان کے اعمال کو، ان کے اعمال انہیں کسی منزل تک نہیں لے جا سکے۔ ذالک، کیوں ایسا ہوا کہ سب کچھ تھا اور پھر دین الہی کی مدد نہیں کی، کفر کے دائرے میں آگے اللہ خود اس کی وجہ بیان کرا، ذالک بانہم، اس لیے کہ کرہوا ما انزل اللہ، انہوں نے کراہت کی ہے جو کچھ اللہ نے ان پر نازل کیا تھا۔ فاحبط اعمالہم، تو ان کے اعمال کو بالکل ہبط کر دیا، ڈیلیٹ کر دیا، صفحہ ہستی سے، نام اعمال سے ان کے تمام اعمال کو مٹا دیا۔ درود بھیجئے محمد و آل محمد۔ یعنی یہ تین آیات در حقیقت ہر دور کے انسان کے لیے ہیں۔ بعض اوقات ہم یہ سمجھتے ہیں کہ قرآن صرف آج سے 1400 سال پہلے لوگوں کے لیے نازل ہوا ہے۔ یقیناً قرآن کا ایک شان نزول ہے۔ شان نزول کسے کہتے ہیں؟ یعنی آیت کس تناظر میں نازل ہو رہی ہے، تناظر یعنی کس واقعے کی بنا پہ نازل ہو رہی ہے۔ مثال کے طور پر امام علی شب ہجر رسول اللہ کے بستر پہ سو گئے، اور اگلے دن اور اس کے بعد کچھ دن بعد جا کر آپ رسول اللہ سے ملائے، رسول اللہ کی امانت دے کے آیت نازل ہو گئی۔ یہ شان نزول ہے۔ اس آیت کا شان نزول کیا ہے؟ آئے مودت ہے، آئے تطہیر ہے، اہل بیت چادر کے نیچے جمع ہو گئے۔ اس آیت کا شان نزول کیا ہے؟ اس آیت کا شان نزول یہ ہے کہ رسول اللہ اور چار معصومین جب چادر کے نیچے جمع ہو گئے تو اللہ نے آئے تطہیر نازل کی۔ آئے مباہلہ کیا ہے؟ جب پنجدن پاک نجران کے عیسائیوں سے مناظرے کے لیے، علمی بحث کے لیے، ڈائیلاگ کے لیے گئے۔ یہ شان نزول ہے۔ کیا قرآن صرف شان نزول ہی کی بنا پر کافی ہے، یا یہ کہ قرآن تا قیامت آنے والے انسانوں کے لیے باعث ہدایت و رہنما ہے؟ یقیناً شان نزول ہے، لیکن یہ آیت جو نازل ہوئی ہے، یہ آیت وجہ اور سبب بنی ہے۔ توجہ رکھیے گا، کسی خاص واقعے کے لیے، کسی خاص فضیلت کے لیے، کسی خاص مثبت صفت کے لیے، کسی خاص منفی صفت کے لیے، کسی کے ایمان کو بتانے کے لیے، کسی کی منافقت کو عیاں کرنے کے لیے۔ توجہ رکھیے گا، قرآن نازل ہو رہا ہے، لیکن اس کے ساتھ ساتھ یہ قرآن در حقیقت اپنی تمام وسعت و گہرائی اور گیرائی میں ہمیں یہ بتا رہی ہے کہ دیکھو شان نزول یہ ہے، لیکن تم اگر اس آیت میں شامل ہونا چاہتے ہو تو اپنا کردار ایسا بنا لو تم بھی اس آیت میں شامل ہو جاؤ گے۔ یعنی یہ آیت جو لیلۃ المبیت ہے، شب ہجرت، مولا کائنات سو رہے ہیں اور شب ہجرت خدا ملائکہ کے درمیان یہ کہہ رہا ہے جبرائیل و میکائیل کو، تم میں سے کون ہے جو اپنی زندگی کو اپنے بھائی کے لیے فدا کر دے، اپنی زندگی کو اپنے بھائی کے لیے نثار کر دے؟ کہا کہ ہم میں سے کوئی تیار نہیں کہ خدا اپنی زندگی کو تیرے حکم کے مطابق دوسرے کے سپرد کر دیں۔ خدا کہتا ہے ذرا زمین کی طرف دیکھو، شب ہجرت ہے، رسول اللہ ہجرت کر رہے ہیں اور علی مرتضیٰ اپنی زندگی کو رسول اللہ کے لیے نثار کر رہے ہیں۔ یہ ایثار، یہ آیت ہماری نازل نہیں ہوگی، ہم جتنا بھی ایثار کر لیں، لیکن یہ آیت ہم میں ایک ایسا دروازہ کھولنا چاہتی ہے کہ تم میں بھی ایثار کا جذبہ پیدا ہو جائے، تم میں بھی دین کی نصرت کا جذبہ پیدا ہو جائے۔ اگر آج اللہ کا رسول نہیں ہے لیکن اس اللہ کے رسول کا ایک فرزند امام مہدی پردہ غیب میں موجود ہے، اس کی نصرت کے لیے اپنے آپ کو آمادہ کر لو۔ درود بھیجے عظمت محمد و آل محمد۔ یہ آیات اس طریق، قرآن اس طریقے سے ہدایت ہے، ھُدًى لِّلْمُتَّقِینَ۔ اہل بیت نے روٹیاں دیں، آیت نازل ہو گئی، ہم اگر روٹیاں دے تو آیت نازل ہوگی، بیگم صاحبہ کے تیور بگڑ جائیں گے۔ جی ہانڈی چڑھی ہو گھر میں، کوئی آ جائے مہمان بن بلاوا، جی آ جائے، تیور بدل جاتے ہیں معذرت کے ساتھ اپنی خواتین سے، حالانکہ خواتین جتنا کام کرتی ہیں گھر میں اس کا عشر عشیر مرد کرتے نہیں ہیں، اور اگر خدا نہ خواستہ کر لیں تو اس کو اتنا جتاتے ہیں کہ خواتین کہتی ہیں اچھا ہے کہ آپ نہ کریں، ہم خود ہی کر لیں گے۔ بہرحال درود بھیجے محمد و آل محمد۔ ہمارے استاد تفسیر حیات ہیں آیت اللہ محسن قرآتی، کہنے لگے کہ ہمارے گھر، کہنے لگے میں اپنے استاد کے گھر یعنی آیت اللہ شہید مطہری کے گھر مہمان بن کے گیا، تو کھانے کے بعد کہنے جب جانے لگا، کہیں گے حاج خانم سے یعنی اپنی زوجہ سے کہیں گے دروازے پہ آ جائیں، کہیں کیوں؟ کہیں گے آپ ان سے کہیے، بھابھی سے کہیے کہ دروازے پہ آ جائیں حاج خانم سے۔ انہوں نے، آیت اللہ مطہری نے اپنی زوجہ سے کہا کہ آپ دروازے پہ آ جائیے، آغائے محسن قراتی آپ سے کچھ کہنا چاہ رہے ہیں۔ تو کہنے لگے کہ میں جب دروازے پہ آ گئی وہ حجاب کے ساتھ، تو میں نے کہا آپ کا بہت بہت شکریہ، آپ نے زحمت کی، آپ نے کھانا بنایا، بہت اچھا کھانا تھا، میں آپ کا شکریہ ادا کرتا ہوں، یہ کہہ کے میں آ گیا۔ بعد میں آیت اللہ مطہری کہتے ہیں، محسن قراتی کو نقل کرتے ہیں، کہتے ہیں کہ میری زوجہ نے پوچھا آج کون سا مہمان آیا تھا، لگتا ہے کوئی آسمان سے نازل ہوا تھا۔ تو کہنے لگے بھائی یہ ہمارے دوست، محسن قراتی ہمارے شاگرد، ہمارے دوست ہیں۔ کہنے لگے یہ واحد آپ کا دوست ہے جس نے آ کے ڈائریکٹلی میرا شکریہ ادا کیا ہے، باقی جتنے آتے تھے کہتے ارے فلاں صاحب بہت شکریہ آپ کا، بڑی زحمت کی۔ جو زحمت کرنے والے ہاتھ ہیں وہ تو پردے کے پیچھے موجود ہیں۔ درود بھیجے محمد والے محمد پر۔ آیت اتھی نازل ہو گئی، اب ہم بھی روٹیاں دے تو آیت اتھی نازل نہیں ہوگی، لیکن یہ آیت شان نزول، آیت اتھی کا کیا ہے؟ مسکینہ و یتیم و اسیرہ کے لیے روٹیاں اٹھا کے دے دینا ہے، یہ شان نزول ہے۔ لیکن یہ قرآن شان نزول کے ساتھ ساتھ ہدایت ہے، ایک باب فضیلت کا کھولنا چاہتا ہے کہ تم بھی ایثار کرنا سیکھو، تم بھی مدد کرنا سیکھو، تم بھی اعطاء کرنا سیکھو، تم بھی عطا کرنا سیکھو، تاکہ وہ نور جو اہل بیت کا ہے تم اپنی ظرفیت کے مطابق اسے کسب کر سکو، اسے اپنے مطابق کسب کر سکو۔ یہ ہے اسی طریقے سے، مثال کے طور پر امام علی نے حالت رکوع میں انگوٹھی دی، بہت سے لوگوں نے انگلیاں ڈھیلی کیں رکوع میں کہ انگوٹھی گر جائے کوئی اٹھا لے، شاید کوئی آیت نازل ہو جائے، نہیں عزیزان گرامی، अंगूठी गिर भी गई, किसी ने नहीं उठाया और उठा भी ली हो बिलफर्द महाल, तो फिर आयत नाजिल नहीं होने वाली। लेकिन ये आयात हमें बता रही हैं कि इंसान अपनी ज़िंदगी में फजीलतों के बाप खोले, और ये फजीलतों की इब्तिदा करने वाले और इसकी इंतहा तक पहुँचाने वाले मोहम्मद व आले मोहम्मद। ज़रूर दीजिए मोहम्मद व आले मोहम्मद। और बात आ गई है तो एक और फजीलत का नुक्ता। एक महफिल में शब ईद गदीर थी और जश्न बरपा था, तो वहाँ पर जो मनकबत खां था उसने अशार पढ़ने के साथ साथ मौलाए कायनात के बारे में कुछ बातें बयान की। बात करते करते नसर में कुछ बातें बयान कर दी कि मौलाए कायनात की पैर से तीर निकाल लिया गया और मौला को पता नहीं चला। वहाँ पर एक अहल सुन्नत आलिम बरजस्ता मशहूर आलिम मौजूद थे, उन्होंने साहिब मजलिस से कहा, क़िबला ये बातें क्या अफसाना नहीं है? तो साहिब मजलिस ने कहा, साहिब जश्न जो था बानी, उसने कहा कि शब ईद गदीर अब मैं क्या जवाब दूँ इसको, हम जश्न बनाए अब जिसको खामोश रहता हूँ मैं। अच्छा, सबके सामने इतराज़ किया उस अहले सुन्नत आलिम ने, उन्होंने कहा मैं क्या जवाब दूँ इसको। फिर कहा कि मैं अहले इल्म भी नहीं हूँ कि इससे मुबाहिसा करूँ, इल्मी मुनाज़रा करूँ। फिर मैंने सोचा कि इसको जवाब ना दूँ, वो बात तो इसने बड़ी की, इसने अफसाना कहा है, और जवाब ना दूँ तो ये मज़हब की तौहीन, मज़हब की तो इस्लाम की तौहीन है, इसको जवाब भी देना चाहिए। कहने लगा अचानक मेरे जहन में, ये आयतुल्ला बहजत ने वाकई नकल किया है, कहते हैं अचानक मेरे जहन में आया कि मैं इससे ये कहूँ कि आपने कुरान पढ़ा है और कुरान में सूरह यूसुफ की 31वीं आयत पढ़ी है कि जिसमें फलम्मा रअयना हुन्ना व अकबर ना हो व कत्ता ना आई दिया होना, कि जब यूसुफ निकल कर जनान मिस्री के सामने आए तो उन्होंने उसको देखा, उसके हुस्न जमाल में मुबतला हो गई और कत्ता ना आई दिया होना अपने हाथों को काट डाले। तो अहले सुन्नत का जी हाँ पड़ा है, कहेंगे आप इसके बारे में क्या कहते हैं कि एक मखलूक खुदा को, एक नबी के हुस्न जमाल को देख कर इंसान अपने हाथ काट डाले और जनान मिस्री को एहसास न हो कि हम फलों को काट रहे हैं कि हाथ काट रहे हैं, तो दस्त दर हकीकत जमाल इंसानी कहां और जमाल खुदा कहां? अरे जमाल यूसुफ में महव होकर जनान मिस्री हाथ काट दे तो आपको ताज्जुब नहीं होता, और जमाल इलाही में अली गल्क होकर पैर से तीर निकाल लिया जाए तो आपको क्यों ताज्जुब होता है? दुरूद भेजे हजमत, रोजी अजमत अमीर अल मोमिनीन अलैहिस्सलातु वस्सलाम। जमाल मखलूक कहाँ और जमाल खालिक कहाँ? अली दर हकीकत गर्क महव इलाही हो जाता है, गर्क अनवार इलाही हो जाता है। दुरूद भेजे अजमत अमीर अल मोमिनीन अलैहिस्सलाम। अहले बैत फजीलतों के दरवाज़े खोल रहे हैं हमारे लिए, हमारे लिए ज़रूरी है कि हम अपने आप को इनकी तासी और पैरवी की मंजिल पर लेकर आएँ। चुनाचा बहस ये है कि दीन इलाही की नुसरत और अहले बैत की ज़िंदगी में दीन इलाही की नुसरत के अलावा कुछ और है ही नहीं। खुदा से ज़िंदगी शुरू होती है, खुदा पे ख़त्म होती है। मा रअयतु शयइन इल्ला रअयतुल्लाह क़ब्लहु व बादहु व माहु। अमीर मोमिनीन फरमाते मैंने कोई चीज़ देखी नहीं है ऐसे जिससे पहले खुदा को ना देखा हो, जिसके बाद खुदा को ना देखा हो, जिसके साथ खुदा को ना देखा हो, यानी मुझे खुदा से हटकर कोई चीज़ नज़र ही नहीं आती, मुझे खुदा से हटकर कोई चीज़ नज़र ही नहीं आती, उससे पहले खुदा, उसके बाद खुदा, उसके साथ खुदा, यह है मारफत का आलम। तो ऐसा नहीं कि रमी ये नुसरत दीन कि इन तंसुरुल्लाह, अगर तुम मदद करोगे अल्लाह भी मदद करेगा, वो युसब्बित अक़दामकुम तुम्हें सिवात कदम अदा करेगा। अल्लाह ताला ने सिवात कदम, ऐसा नहीं है कि अल्लाह ताला की रिश्तेदारी है कि इमाम हुसैन से रिश्तेदारी है उनका जिक्र बाकी रहेगा, नहीं। बहुत सी गैर मासूम हस्तियाँ हैं जिन्होंने तारीख में कारनामे अंजाम दिए, अपनी ताकत तवानाई के मुताबिक कोशिश की, आज उनका नाम बाकी है। क्या जनाब फिज़ा आपके ख्याल में मासूमा हैं? नहीं। चारदह मासूमीन में शामिल हैं? नहीं। अहले बैत में शामिल हैं? नहीं। लेकिन जब तक सूरह हल अता की تلاوت کی جاتی رہے گی فضا کا تذکرہ ہوتا رہے گا. کیوں؟ اس لیے کہ فضا بھی خادمہ ہیں، لیکن چونکہ فاطمہ زہرا نے روٹیاں دیں، مولا علی نے دی، حسن نے دی، حسین نے دی، پھر خادمہ کیسے پیچھے رہے؟ تو جب تک اہل بیت کی فضیلتوں کا تذکرہ ہوگا، توجہ رکھیے گا، جناب فضا کا تذکرہ ہوگا، معصومہ نہیں، اپنی توان و طاقت کے مطابق سعی کی، کوشش کی، عمل انجام دیا، اللہ نے محفوظ کر لیا اس عمل کو. اور یہ جناب فضا سے نہیں، کوئی بھی انسان اپنی زندگی میں کوئی بھی عمل انجام دے، اللہ تعالیٰ محفوظ کر لیتا ہے. یثبت اقدامکم، ثبات قدم، استقامت عطا کرے گا. والذین کفروا، پھر جن لوگوں نے کفر اختیار کیا، کفر بمانا ہے ضد اسلام نہیں، انکار دین نہیں ہے. یہاں پہ کفر تو مراد کیا ہے؟ یہاں کفر تو مراد یہ ہے تعلیمات دین کا انکار. نؤمنوا ببعض و نکفر ببعض، بعض پہ ایمان لیا ہے، بعض قبول کر لیا. جیسے کل بتا رہے تھے کہ جناب ہم نے دین کو بوفا سمجھ رہا ہے، جو اچھا اچھا بڑا بڑا میٹھا میٹھا ہوتا ہے اس کو پلیٹ میں ڈال کے لے آتے ہیں، جو تھوڑا سا کڑوا تلخ اور کسی اور ٹیسٹ کا ہوتا ہے اس کو چھوڑ دیتے ہیں، اپنی پسند کی چیز. یہ انکار دین ہے کہ اپنی پسند کی چیز، اپنی پسند کی مرضی کی عبادت ایسا کر لیتے ہیں. جیسے ایک صاحب تھے، وہ بیٹھے بیٹھے جو ہے پہلے تو کھانے کے بعد دسترخوان سے اپنی انگلی چوسنے لگے، اس کے بعد دوسرے کا ہاتھ اٹھایا، دوسرے کی انگلی چوسنی شروع کر دی. تو ان سے پوچھا، بھائی یہ کیا معاملہ ہے؟ کہہ لیں گے یہ مستحب ہے کہ جو ہے وہ اپنی انگلیاں چوسی جائیں، میری انگلی ختم ہو گئی تو میں نے کہا ثواب زیادہ ہے، دوسری کی انگلی چوسنی شروع کر دوں. تو بعض اوقات صورت حال یہ ہو جاتی ہے. درود بھیجے محمد والے. مومن تھوڑی سی زحمت کریں، اور اس طرف جگہ ہے، آگے آگے آ جائیے تھوڑی سی. مجھے بار بار کہنا پڑتا ہے، شرمندگی ہوتی ہے، تھوڑا سا اور آگے آ جائیے تاکہ جگہ بن جائے. انکار تعلیمات دین، دینی تعلیمات کا انکار کرنا، قبول نہ کرنا. والذین کفروا فتعسًا لہم، جنہوں نے دین کو سمجھنے کے بعد اس پہ عمل نہیں کیا، وہ کفر کی منزل پہ چلے جائیں گے. یہ جو معاشرے بگڑ جاتے ہیں، یہ جو یزید بنا، یہ جو دوسرے افراد گمراہ ہوئے، یہ جو مثال کے طور پر شمر ہے اور دوسرے افراد جو اہل بیت کے ساتھ ہوتے تھے، یہ کیسے بگڑ گئے؟ شمر مولا علی کے ساتھ تلوار چلانے والا، ابن ملجم مولا کا سپاہی. شخصیات کیسے بگڑ جاتی ہیں؟ جب عمل نہ ہو، جب عقیدہ درست نہ ہو، جب درست عقیدے کے مطابق آپ عمل انجام نہ دیں. عمل عمل کریں اور عقیدہ درست نہ ہو، معرفت نہ ہو، تھیوری نہ ہو، اور آپ بس لکیر کے فقیر بن جائیں، پیٹے جائیں اس کو کرنی ہے. عقیدہ صحیح ہے یا نہیں؟ عقیدے کے مطابق ہے، تھیوری صحیح ہے، اللہ سے ملا رہی ہے یہ عبادت، عقیدہ صحیح ہے، تو پھر کیا ہوتا ہے؟ یہ شمر جیسے افراد، ابن ملجم جیسے افراد پیدا ہوتے ہیں. اور پھر معاشرے بھی ایسے ہی ہیں، وہ معاشرے کہ جن میں افراد و تفرید ہو. افراد و تفرید کن معنی میں؟ کہ یا مجلس کریں گے، مجلس کے بغیر شادی نہیں ہوگی، اور پھر شادی ہوگی تو پھر ایسی ہوگی، دھوم دھڑکا بھی ہوگا، مس گیدرنگ بھی ہوگی، ناچ گانا بھی ہوگا، اور پھر جناب زینب اور جناب سیدہ طاہرہ سلام اللہ علیہ سے کہیں گے، بی بی اب آپ تشریف لے جائیے، آپ کا سیشن ختم ہو گیا، ہمارا سیشن شروع ہو رہا ہے، اب ناچ گانا ہوگا، آپ برکت لے آئیں، ماشاء اللہ سے برکت ہو گئی، اب ہماری برکتیں شروع ہوں گی. واقعاً کیا واقعاً ایسے ہی ہے؟ تو نصرت دین، تو خدا کہہ رہا ہے کہ جن لوگوں نے کفر کیا، یعنی دین کو سمجھا اور عمل نہیں کیا، تو پھر وہ کافر ہو جاتے ہیں. کافر نہیں، انکار، کفر یعنی انکار کرنے والے. فتعسًا لہم، تعسًا لہم یعنی ہلاکت و بربادی ان کے لیے. فاضل اعمالہم، ان کے اعمال کو ضائع کر دیا اللہ نے، گمراہ، ان کا عمل ان کو کسی منزل نہیں پہنچا سکا. کولو کا بیل، پہلے زمانے میں کیا ہوتا تھا کہ پانی کو کنویں سے نکالنے کے لیے ایک جانور لایا جاتا تھا، کوئی گدھا، کوئی گائے بکری، کوئی بیل، اور اس کو باندھ دیا جاتا تھا، وہ گھومتا رہتا تھا اور پانی گرتا رہتا تھا، اور پھر ندی نالیوں میں چلا جاتا تھا، باغات میں چلا جاتا تھا. کولو کا بیل صبح سے شام تک چکر لگاتا، کہیں نہیں پہنچتا. ایسا انسان جس کا عقیدہ اور جس کا عمل مطابقت نہ ہو، عقیدہ عمل کی اور عمل عقیدے کی تصدیق نہ کرے، وہ کولو کا بیل ہے. فعدل اعمالہم، ان کے اعمال ضائع ہو جائیں گے، گمراہ ہو جائیں گے، ان کا عمل ان کو کہیں نہیں پہنچا سکے گا. بعض اوقات جو ہم دیکھتے ہیں کہ ہم بہت کچھ کر رہے ہیں لیکن ہمیں کچھ مل نہیں رہا. کبھی کہتے ہیں سکون نہیں مل رہا, کبھی کہتے ہیں برکت نہیں مل رہی, کبھی اولاد نافرمان ہے, کبھی فجر کی نماز قضا ہو رہی ہے تو ہمیں کوئی فکر نہیں ہوتی, ہمارے گھروں میں گناہ ہو رہے ہوتے ہیں, ہماری سوسائٹی میں گناہ ہو رہے ہوتے ہیں, ہماری محفل میلاد میں آئمہ سے متعلق محفل میلاد میں گناہ ہو رہے ہیں, ناچ ہو رہا ہے, گانا ہو رہا ہے, بے پردگی ہو رہی ہے, مجالس میں خواتین کو ترغیب دی جا رہی ہے کہ بے پردہ بیٹھیں, مکس گیدرنگ کی صورت میں بیٹھیں, یہ اسی شہر میں ہو رہا ہے. تو پھر صورتحال یہ ہوتی ہے. جناب زہرا کی سیرت ہمیں یہ بتا رہی ہے کہ جب بھی دین تمہیں بلائے پکارے, جہاں بھی ہو, جیسے بھی ہو, جس طرح بھی نصرت کے لیے اٹھ کھڑے ہو, فعاد اللہ اعمالہم, اعمال ضائع ہو جائیں گے. پھر خدا کہہ رہا ہے کہ یہ جو انہوں نے کفر اختیار کیا, دین کو سمجھا, رسول کو دیکھا, کان سے سنا, زبان سے پڑھا, عمل کے ساتھ انجام دیا, لیکن قائم نہیں رہے, اسٹرگل نہیں کی, جمنے کی, رکنے کی کوشش نہیں کی, سرسری انداز سے عمل کیا اور انجام دیا اور یہ جا وہ جا, لیکن اس پہ قائم نہیں رہے. بعض اوقات ہم جو اپنی زندگی میں بے برکتی دیکھ رہے ہیں, وقت میں برکت نہیں ہے, دس قسم کی بلائیں پریشانیاں ہمارے گھروں کو گھیرے ہوئے ہیں, ہمارے خاندانوں کو, ہمارے فکر و خیال کو, ہمارے عقائد کو, ہمارے عمل کو. اس کی وجہ کیا؟ اس کی وجہ یہی ہے کہ ہمارا نہ عقیدہ درست ہے اور نہ عمل درست ہے, جس کی وجہ سے یہ اگر عمل درست ہے تو عقیدہ خراب, اور عقیدہ درست ہے, عقیدہ خراب ہے تو عمل میں کوئی نہ کوئی مسئلہ ہے, تو یہ مطابقت نہیں ہے. تو خداوند عالم فرما رہا ہے کہ ذالک بانہم, کیوں ایسا ہوتا ہے کہ انسان و معاشرے قائم نہیں رہ پاتے, ہم ایک عمل انجام دیتے ہیں سرسری انداز سے وہ گزر جاتے, اس کو قائم رکھنے کی کوشش نہیں کرتے. آپ کسی جگہ ملازم ہیں تو آپ کو ایک انکریمنٹ لگتا ہے آپ کی تنخواہ میں, آپ کی سیلری میں, تو آپ چاہتے ہیں کہ یہ انکریمنٹ قائم رہے, بلکہ اس اگلے سال اس سے بڑھ کر ایک درجہ ملا, ایک گریڈ ملا, آپ اس کو قائم رکھیں. دنیا کے لیے ہم کوشش کرتے ہیں کہ دین کے لیے نہیں. تو خدا کہہ ذالک بانہم, کیوں, اس کی وجہ کیا ہے؟ اس کی وجہ یہی ہے, کیوں, کرہوا ما انزل اللہ, یہ کراہت رکھنے والے ہیں. توجہ رکھیے گا, یہ کراہت کا لفظ جو ہے بڑا وسیع معنی رکھتا ہے. میں اس کو جتنے بھی وقت میرے دامن موجود ہے اس کو کھول رہا ہوں تاکہ میں اس کو جناب زہرا کی سیرت سے مطابقت دے سکوں. درود بھیجیے محمد و آل محمد. ذالک بانہم کرہوا ما انزل اللہ, جو اللہ نے ان پر نازل کیا اس سے کراہت کی. کراہت ایک کراہت فقہی کہلاتی ہے, یہ چیز مکروہ ہے. مثلا تنگ لباس میں نماز پڑھنا مکروہ, میلے لباس میں نماز پڑھنا مکروہ, جس لباس کے بٹن کھلے ہوئے ہیں اس لباس میں نماز پڑھنا مکروہ, جس لباس پہ کسی حیوان یا جاندار کی تصویر بنی ہو اس لباس میں, یا جس کمرے میں تصویر ہو کسی جاندار کی, یہ مکروہات ہیں. یعنی آپ انجام دیں گے ان چیزوں کے ساتھ آپ کا ثواب کم ہو جائے گا. یہ کراہت فقہی کہلاتی ہے. ایک کراہت اخلاقی کہلاتی ہے, اخلاقی کراہت, یعنی دین نے اس کو ناپسند قرار دیا ہے. مثال کے طور پر ایحب احدکم ان یاکل لحم اخیہ میتا فکرہتموہ. خدا سورہ حجرات میں فرما رہا ہے ایحب احدکم, کیا تم میں سے کوئی اس بات کو قبول کرتا ہے, پسند کرتا ہے, لائک کرتا ہے, ان یاکل لحم اخیہ, کہ وہ اپنے مردہ بھائی کا گوشت کھائے, پسند کرتا ہے؟ فقرے تمہیں سے کراہت آتی ہے کہ تم اپنے سگے مردہ بھائی کو جس نے اور تم نے ایک ماں سے جنم لیا ہو تم اسی کا گوشت نوچ نوچ کے کھاؤ. آپ تصور کیجئے مردہ بھائی کا لفظ کیوں, جو اپنے یعنی اپنی حفاظت کے لیے کچھ نہیں کر سکتا, بے جان, بالکل سیدھا پڑا ہے. آپ اس کے جیسے گدھ ہوتے ہیں نا, گدھوں کا اگر کسی نے دیکھا ہو قریب سے کس طرح نوچتے ہیں لاشوں کو, اسی طرح غیبت کرنے والا انسان نوچتا ہے. خدا نے کہا یہ کراہت اخلاقی ہے. کیا؟ کہ جسے تمہیں کراہت ہوتی ہے, تمہیں برا لگتا ہے. حضرت سلمان ایک جنگ میں اپنے اصحاب کے ساتھ بیٹھے تھے تو کسی نے کہا جاؤ بھائی جہاں پر ساز و سامان ہوتا ہے اسٹور, وہاں جاؤ, دیکھو کچھ کھانے پینے کے لیے مل جائے, دو چار لقمے کھائیں, بھوکے ہیں. حضرت سلمان گئے, دیکھا دیکھا واپس آ, کہنے کچھ نہیں ہے, کچھ بھی نہیں ہے, کہنے کچھ نہیں ہے, یہ کہہ کے چلے گئے. तो आपस में बात होने लगी, ऐसा ऐसा। एक ने कहा अगर सलमान दरिया में भी जाएंगे दरिया खुश्क हो जाएगा, अगर सलमान दरिया में भी जाएं दरिया खुश्क हो जाएगा। ये कह के बहरहाल ये घूम फिर के बात ख़त्म हो गई। रसूलुल्लाह की खिदमत में आए, रसूलुल्लाह का वाह वाह सुभान अल्लाह, गोश्त खा के आ रहे हो। रसूलुल्लाह गोश्त कहाँ, हमें तो बासी टुकड़े नहीं मिले, आप गोश्त की बात कर रहे हैं? नहीं नहीं, गोश्त तुम्हारे सरसूवर में तुम्हारी सबील में लगा हुआ है, कबाब खा के आ रहे हो, गोश्त खा के आ रहे हो? खा के नहीं, खा के गोश्त सलमान खाया है तुमने अभी गीबत करके। अल्लाह अकबर, गीबत करके भाई का गोश्त खाया है, अपने मोमिन भाई का। तो ये कराहत अखलाकी है कि जिसको अखलाकी निगाह से, एक फ़िक्र ही कराहत है और एक अखलाकी कराहत है। और एक जो कराहत जिसका यहाँ पे तस्करा है, ये कराहत इससे अलग है, यानी ये वो कराहत है कि जहाँ पर इंसान को ईमान न हो फिर इंसान का दिल उस चीज़ से मकरूह हो जाता है। अब मैं इसको कोशिश करूँगा, ये मकरूह की इस्तिलाह भी हमारे जहन में, वो मकरूह है फ़िक्री नहीं हो, तवज्जो रखिएगा, मकरूह फ़िक्री नहीं हो, मकरूह यानी जिसको दिल कबूल ना करे, जिसको इंसानी फितरत, इंसानी मिजाज, नेचर कबूल ना करे। खुदा कह रहा है जब किसी इंसान का दिल, जब किसी इंसान का दिल हकीकत ईमान से आरी हो जाए, गोया वो कराहत की मंजिल पे आ जाता है। ज़ालिका बिअन्नहुम करेहू, करेहू कराहत रखने वाले। मसलन रिवायात में है, कुरान के आयात में है, दूसरी जगह, तुम बाज़ औक़ात खुदा से बहुत जल्दी तलब करते हो, खुदा से छीनना चाहते हो। बाज़ औक़ात खुदा में देना चाहता है लेकिन हम छीनना चाह रहे होते हैं, खुदा से छीन के लेना चाह रहे होते हैं, लेकिन वो जो चीज़ तलब कर रहे हो वो तुम्हारे लिए कराहत का सबब है। मिल तो जाएगी, जैसे बच्चा माँ से कहे माँ खाना, माँ खाना, माँ खाना, मुझे खाना चाहिए, माँ के बेटा पक रहा है सब्र करो, नहीं खाना, अच्छा भाई खुद उतार के खा ले। तो कच्चा खाना, गैर पका हुआ खाना नहीं खाया जाएगा। बाज़ औक़ात हम खुदा से ये मामला होता है हमारा, हम खुदा से कच्चा तलब, खुदा कहता है थोड़ा सा पका हुआ ले लो, थोड़ा सा रसीदा ले लो, थोड़ा सा खुशमज़ा ले लो, लेकिन हम खुदा कहता है तुम उसको कराहत होगी। बाज़ ऐसी चीज़ें हैं जिनसे तुम, जिनको नापसंद करार देते हो, कराहत रखते हो, वो तुम्हारे लिए खैर हैं। और बहुत से ऐसे खैर भलाई हैं, ज़ाहरी चीज़ें खूबसूरत हैं, जिन्हें तुम अपने लिए खैर समझ रहे हो लेकिन वो तुम्हारी बाई से कराहत हैं। मिसाल के तौर पर नमाज फजर, नींद छोड़ के नमाज फजर के लिए उठना, ये कराहत है हमारे लिए, अक्सरियत के लिए। यानी नींद छोड़ के नमाज के लिए उठे इंसान, किसी खुश मंज़र को देखकर, अच्छे मंज़र को देखकर, किसी खूबसूरत चेहरे को देखकर इंसान अपनी नज़रों को कंट्रोल कर ले, बाज़ औक़ात कराहत होती है इंसान को। खुदा कह रहा है ये जो तुम्हें अच्छाई नज़र आ रही है ये अच्छाई नहीं है, ये तुम्हारे लिए मकरूह है, ये कराहत रखती है, ये तुम्हारे लिए नुकसानदेह है दर हकीकत। और बहुत सी चीज़ें तुम उन्हें खैर समझ रहे हो वो तुम्हारे लिए अच्छी नहीं है, और बहुत सी अच्छी चीज़ें हैं जो तुम्हारे लिए अच्छी नहीं है। तो ये कराहत है, करहू मा अंज़ल्लाह, जब इंसान हकीकत ईमान से उसका दिल आरी हो जाए वो कराहत की मंजिल पे आ जाता है। यानी और आसान करूं अपनी गुफ्तगू को ताकि नौजवान बच्चे समझें, जिस बात पर दिल ना जाए उसे कराहत कहते हैं। जिस बात पर इंसान का दिल, उसको आसान जबान में क्या कहूँ, दिल उड़ जाए, दिल बैठ जाए, दिल दीवाना हो जाए, किसी भी चीज़ पर, किसी भी चीज़ पर, ये दिल अगर दीवाना ना हो, आशिक ना हो, मजजूब ना हो, फिर इंसान का रात की मंजिल पर आ जाता है। खुदा कर हो, तुम्हारा दिल अगर खुदा में मजजूब नहीं है, डूबा हुआ नहीं है, तुम्हारा दिल अहले बैत की इताअत में नहीं डूबा हुआ है, तो समझ लो कि तुम आहिस्ता आहिस्ता कराहत की मंजिल पे जा रहे हो। और फिर ये कराहत जो है ये आहिस्ता आहिस्ता तुम्हें एक बहुत बड़े, एक ऐसी बहुत बड़ी, एक ऐसी खाई की जानिब ले जा रही है जहाँ बहुत ही स्लोली स्लोली आहिस्ता आहिस्ता तुम ढलवा सतह पर कदम उठा रहे हो। इंसान ढलवा सतह पे जब चलना शुरू होता है ना, एक बिल्कुल स्मूथ सतह होती है, प्लेन, बराबर, मुस्तवी, एक होती है हल्की सी ढलवा सतह। ढलवा सतह में क्या होता है, खुद ब खुद ना चाहते हुए भी आपकी सूरत में इजाफा हो जाता है, आपकी सूरत में इजाफा हो जाएगा। ये जो कराहत है ईमानी है, ये तुम्हें आहिस्ता आहिस्ता ढलवा सतह की तरफ ले जा रही है, और फिर जाके तुम एक ऐसी काई में गिरोगे, एक ऐसी खाई में गिरोगे, एक ऐसे कुएं में गिरोगे जहां से तुम्हें निकालने वाला कोई नहीं होगा। ऐसा नहीं गिरामी, इसी को कुरान ने इस्तेदराज कहा है। इस्तेदराज यानी ग्रेजुअली तनज्जुल की तरफ सफर, बतदरी आहिस्ता आहिस्ता गैर महसूस तरीके से इंसान गुमराही की तरफ चला जा रहा है, उसे अंदाज़ा नहीं होता, उसके कदमों में सूरत आती जा रही है लेकिन उसका अंदाज़ा नहीं होता। अब खुदा कह रहा है करहू मा अंज़लल्लाह, और ये कराहत जो है ये दर हकीकत फिर इस हद तक इंसान को जरी और बहादुर कर देती है कि वो बिन्त नबी के सामने आवाज़ बुलंद करता है। और इसीलिए कहा गया है हमें जो फ़िक़ही तौर पे मकरूह काम है उनसे बचने का हुक्म दिया गया है, में मकरूह से बचो। कोई नौजवान कहेगा मौलाना मकरूह है ना, सवाब कम हो जाएगा, कोई मसला नहीं है, मसलन 20% 30% 60% 40% मसलन कम हो जाएगा सवाब, लेकिन फिर भी सवाब तो मिलेगा ना। हाँ बेटा, फ़िक़ही तौर पे सवाब मिलेगा, लेकिन यहाँ पर अखलाक एक और चीज़ की जानिब, तालीमात अहले बैत एक और चीज़ की जानिब मुतवज्जे करते हैं। उलमाए अखलाक फरमाते हैं देखो बहुत ज़्यादा मकरूह काम अंजाम मत देना। पूछा गया क्यों, कहा कि ये मकरूह काम, अच्छा ठीक है कोई मसला नहीं है, सवाब कम हो जाएगा, आहिस्ता आहिस्ता तुम्हें जरी और बहादुर बना देगा, यहाँ तक कि तुम हराम की तरफ कदम बढ़ाने लगोगे। तो चुकी आपने, जायज़ है, फ़िक़ही तौर पर जायज़ है, बहुत सी चीज़ें फ़िक़ही तौर पर जायज़ होती हैं लेकिन अखलाकी तौर पर उनकी ममानियत की गई है। फ़िक़ही जो मकरूह है उसे अंजाम देने की इजाज़त है, पकड़ नहीं होगी, लेकिन आहिस्ता आहिस्ता इंसान ढलवा सतह पर करार पाता है और उसके कदमों में सूरत और तेज़ी और रफ्तार में जो है सूरत आ जाती है, और फिर इंसान एक बड़े हराम की तरफ चलना शुरू हो जाता है। अच्छा ठीक है, और यही वजह है कि हम अपनी ज़िंदगी में जो देख रहे हैं ऐसा ऐसा लाउबालीपन आता जा रहा है, मीडिया ने महरम और ना महरम को उठते बैठते गले मिलते इतना दिखा दिया है कि हमारे यहाँ से अब वो कबाहत ख़त्म हो गई। पहले कभी कोई ना महरम अगर टीवी पर किसी फिल्म में कोई हाथ पकड़ लेता था तो शर्म से सर झुक जाते थे, लेकिन आज अफराद बैठ के देख रहे हैं, फैमिली मेम्बर देख रहे हैं, ये हाथ पकड़ना तो बहुत ही यानी पानी पीने के मुतरादिफ काम है, इससे बढ़कर दिखाया जा रहा है। कबाहत मिटा दी, हम आदि हो गए, हराम काम हमारे सामने होता है हम आदि हो गए। क्यों हम ऐसे हो गए, क्यों माजरा ऐसा हो गया है, उसकी वजह ये कर हो, क्योंकि हम हकीकत ईमान से आ रही हैं, और हकीकत ईमान से आ रही है खुदा कहकर तुम कराहत की मंजिल पर आओगे। जब कराहत की मंजिल पर आओगे आहिस्ता आहिस्ता तुम उस मंजिल पर चले जाओगे जहाँ तुम्हारा ईमान बिल्कुल नाबूद हो जाएगा। दुरुस्त भेजिए मोहम्मद वाल मोहम्मद। अभी जो अल्लाह ताला ने फरमाया है इन तंसुरुल्लाह यंसुरकुम, अगर तुम अल्लाह की मदद करोगे तो अल्लाह तुम्हारी मदद करेगा, वो युसब्बित अक़दामकुम सवाद कदम अदा करेगा। अल्लाह ने हमें वक्त दिया, इस्तेदाद दी, सलाहियत दी। अक्सर लोग समझते हैं कि मौलवी साहब जो हैं वो फ़ी सबीलिल्लाह होते हैं मदद के साथ, उनका कोई वक्त नहीं होता, उनको कोई घर नहीं होता, उनको कोई बार नहीं है, उनको कुछ पढ़ना पढ़ाना नहीं होता, उनकी कोई घरेलू जिम्मेदारी नहीं है। जो भी आएगा करबला से, मौलाना आपके लिए जा नमाज लेके आऊँ, अच्छा भाई मौलाना आपकी तस्वीर लेकिन आज भी मेरे घर में कोई 25-30 जानवाद होंगे अल्हम्दुलिल्लाह, इतनी तो मस्जिद में भी नहीं मिलेंगी जितनी मेरे घर में जाएगी। मैंने कहा बहुत अच्छा, एक दिन आजरा है मज़ा, मैंने कह दिया मैंने कहा आप करबला से आए हैं जी, मैंने कहा करबला का लैपटॉप भी अच्छा होता है, मोबाइल भी अच्छा होता है, ज़रा उस तरह भी तवज्जो नहीं चाहिए। लोग समझते हैं कि मौलवी बेचारा जो है वो फारिग इंसान है दुनिया का, किसी ज़माने में होता था, लेकिन माहौल ने बताया फारिग इंसान नहीं होता, जिसको तुम फारिग समझते हो उसने सब की छुट्टी करा के फारिग कर दिया। वो अमेरिका जो समझ रहा था कि मौलवी फारिग होते हैं, बेकार होते हैं, कोई काम काज नहीं होता, इमाम खुमैनी ने कहा कि अच्छा तुम फारिग हमें फारिग समझते रहो, इमाम खुमैनी ने सबको फारिग करके बाहर निकाल दिया। تو عزیز نے کہتے ہیں خداوند عالم نے ہم سب کو صلاحیت دی ہیں، استعداد دی، وقت دیا، اسکل دیا، سب کچھ دیا. یہ تصور مت کریں کہ صرف مولوی صاحب دین کا کام کرتے ہیں. نہیں، ہر انسان اپنے سرکل میں، اپنے سرکل میں آپ کی کیا فیلڈ ہے، آپ کی کیا فیلڈ ہے، آپ کی اسپیشلائزیشن کیا ہے، آپ کس چیز کے ماہر ہیں، آپ کی تعلیمات کیا ہیں، آپ کی ایکسپرٹیز کیا ہیں، اپنی اپنی فیلڈ میں رہتے ہوئے اسلام کی خدمت کریں. اور اگر نہیں کر پا رہے تو اپنے آپ کو تیار رکھیں امام زمانہ کے لیے، کہ جب امام زمانہ آئیں گے تو میں ان کے لیے اپنی فیلڈ کے مطابق اپنی سروسز کو پیش کروں گا، اپنی خدمات کو پیش کروں گا. ضائع مت کریں اپنے آپ کو. مثال کے اکثر لوگ سوال اعتراض بھی کرتے ہیں، سوال بھی کرتے ہیں، مولانا آپ اپنی گفتگو ریکارڈ کیوں کرتے ہیں؟ میں نے کہا دیکھیے یہ بات جا رہی ہے، ہوا میں جا رہی ہے، ہوا میں جا رہی ہے، یعنی آپ سن رہے ہیں، اس کے بعد ختم ہو جائے گا مسئلہ. الحمدللہ ہمارے یہاں چونکہ مجلس میں سنایا جاتا ہے، سن کر ہو گئے، یہاں تو کوئی عمل تو کرتا نہیں ہے، معذرت آپ کو نہیں کہہ رہا ہوں، عمومی طور پہ کہہ رہا ہوں، سن ہو گئے سب. اس کو بھی ضائع مت کریں. ہو سکتا ہے کوئی تشنا بیٹھا ہو، کوئی پیاسا ہو، کوئی بھوکا ہو، ان باتوں کا وہ سن لے. اس لیے کہ بعض اوقات ہوتا ایسا ہے کہ ہم مجلس پڑھنے جاتے ہیں 100 آدمی 200 آدمی 500 آدمی کے لیے، پتہ چلا بعد میں کہ ان 500 میں سے کوئی سمجھنے والا نہیں تھا، اگر کوئی سمجھنے والا تھا تو وہ 12 سال کا بچہ تھا. ایسا بھی ہوا ہے 500 آدمی کے لیے مجلس پڑھی، کسی نے آ کے سوال نہیں کیا، کسی نے آ کے کچھ نہیں کہا، وہ ایک مجلس، وہ ایک اشرہ شاید وہ 12 سال بچے کے لیے تھا. تو یہ گفتگو علماء کی سیرت تھی. وضو کرتے تھے تو تشت منگاتے تھے، تشت میں وضو کرتے تھے، پانی جو گرتا تھا اس کو کیاری میں ڈال دیتے تھے. توجہ کی آپ نے، پانی بھی ضائع نہیں کرتے تھے. اللہ تعالیٰ نے ہمیں اسکل دی ہیں، صلاحیتیں دی ہیں، وقت دیا ہے. آپ میں کوئی ریٹائرڈ ہیں، کچھ آن ڈیوٹی ہیں، کچھ پڑھ رہے ہیں، اپنے آپ کو تیار کریں. اگر نہیں کر پا رہے کچھ تو پھر کوشش کریں امام زمانہ کے لیے اپنی فکروں کو وسیع کریں. نصرت دین وقت نہیں گیا، باب شہادت آج بھی کھلا ہے، باب خدمت آج بھی کھلا ہے. ایسا نہیں کہ ختم ہو گیا سب کچھ، کربلا بن گئی، ختم ہو گیا، کربلا والے نماز پڑھ گئے، پردہ کربلا والے کر گئے، سب کچھ کر گئے. جیسے کہ کہا جاتا ہے آپ صرف ماتم کریں، روئے پیٹیں اور کوئی کام نہیں ہے آپ کا، آپ صرف ماتم کریں، نماز روزہ سب کربلا والے کر گئے. نہیں عزیزان گرامی، اپنی فکروں کو وسیع کریں. خدمت دین ان تنصر اللہ، اگر مدد کرو گے، اگر نصرت کرو گے، اللہ بھی تمہیں ثبات قدم عطا کرے گا، استقامت دے گا، برکت دے گا تمہیں. کل میں نے جیسے کہ وہ فاستبق الخیرات والی آیت کے ذریعے بتایا تھا کہ جو انسان بانی بن جاتا ہے کسی امر نیک کا، اس کا ثواب ایک طرف، اور اس کی اطاعت میں جو کار ثواب انجام دینے والے ہیں ان سب کا ثواب ایک طرف ہوتا ہے. کیوں؟ اس لیے کہ یہ کار خیر کی بنیاد رکھنے والا ہے، یہ بانی ہے، یہ فاؤنڈر ہے، اس نے دروازہ کھولا ہے، اس نے باب کھولا ہے، اس نے ابتدا کی ہے. چنانچہ عزیزان گرامی، یہ خدا کہہ رہا ہے ثبات قدم. کیسے ثبات قدم عطا کرے گا؟ بس اس لیے میں گفتگو تمام کروں گا جناب زہرا سے ملاتے ہوئے. یہ ثبات قدم کیا ہے؟ میں ایک ٹیچر ہوں، میں ایک مولوی ہوں، آپ ایک انجینئر ہیں، آپ ایک پروفیسر ہیں، کوئی آفس میں کام کرتا ہے، وہ کوئی مسئلہ نہیں ہے. آپ خدا کے دین کو کتنا وقت دے سکتے ہیں؟ کسی سے پوچھا عربی آتی؟ جی عربی آتی، ان کا ذرا سناؤ. بسم اللہ الرحمن الرحیم، قل اللہ احد، اللہ الصمد، لم یلد ولم یولد ولم یکن له کفوان احد. یہ تو عربی نہ ہوئی نا. آپ کتنا وقت دین کو دیتے؟ جی مولانا میں بڑا وقت دیتا ہوں، نماز پڑھتا ہوں میں. اور نماز پڑھنا صرف دین کی خدمت تو نہیں ہے، یہ تو آپ اپنی نجات کے لیے کر رہے ہیں. دین کی خدمت سے کیا مراد ہے؟ یعنی کوئی ایسا کام کریں کہ جس سے امام زمانہ کے انقلاب کی راہیں ہموار ہوں، اہل بیت کی تعلیمات پھیلیں، لوگ متوجہ ہوں، ہم بھی متوجہ ہوں. اس کے لیے سب سے بنیادی چیز کیا ہے؟ کہ یہ یونٹ، یہ اکائی، یہ شخص جو یہ کام کرنا چاہ رہا ہے، مثلا میں بنفس نفیس یہ کام کرنا چاہ رہا ہوں کہ دین کی خدمت کروں. دین کہتا ہے کہ سب سے پہلے اپنے آپ کو دین کا پابند بنا لو، خود بخود تمہارے سرکل میں جو افراد ہیں وہ دین کے پابند ہو جائیں گے. ہم کیا کر رہے ہیں؟ اپنے آپ کو ڈیلیٹ کر دیتے ہیں، محو کر دیتے ہیں، اور دوسروں پہ تنقید، دوسروں پر اسلام تھوپنا شروع کر دیتے ہیں. कहते हैं पुराने ज़माने में चूँकि गांव दूर दूर होते थे, तो एक गांव से बारात दूसरे गांव पहुंची दुल्हन वालों के। दुल्हन वालों ने यह तय किया था जैसे ही बाराती आएंगे, जब थके आ रहे होंगे तो हम रात में उठेंगे, इनके चेहरों पर काला मल देंगे। इधर से गांव वालों ने भी, यानी दूल्हा वालों ने भी ये बनाया था, बारात में जब जाएंगे, जब दुल्हन वाले सो जाएंगे, हम लोग रात में उठेंगे, इनके चेहरों पे कालक मर देंगे। पहले जो है दूल्हा वाले सो गए, दुल्हन वाले उठे, उन्होंने दूल्हा वालों बारातियों के चेहरे पे कालक मल दी। कुछ देर बाद बाराती उठे, रात का लाइट तो होती नहीं थी, उन्होंने दुल्हन वालों के चेहरे पे कालक मल दी। अब जो सुबह उठे सब एक दूसरे की शक्ल देख के हंस रहे हैं, अपनी शक्ल कोई नहीं देख रहा। सारा इस्लाम जो है हम दूसरों पर नाफिज करना चाह रहे होते हैं, अपने आप को भूल जाते हैं कि हम भी कहीं खड़े हैं। नहीं, इस्लाम कहता है इज़ा तदईतुम, अगर तुम हिदायत याफ्ता हो, ला यदुर्रकुम, तुम्हें कोई नुकसान नहीं पहुंचा सकता कोई भी। सबसे बड़ी खिदमत दीन की यह है कि मैं इस्लाम के दायरे में आ जाऊँ, कुरान और अहले बैत की पैरवी करने लगूँ। जितनी ताकत व तवानाई है मेरी, और ताकत व तवानाई है मेरे और आपकी, इतनी ताकत होता था नहीं, जो कुछ भी अहले बैत ने किया, तवज्जो रखिएगा, मैं ये करने की बात नहीं कर रहा हूँ, पोटेंशियल एनर्जी की बात कर रहा हूँ मैं। जो कुछ भी अहले बैत ने किया वो दुनिया के तमाम इंसानों की ज़र्फियत और ताकत व तवानाई में मौजूद है। दोबारा तकरार करूंगा, जो कुछ अहले बैत ने किया, खुदा वंद आलम की रिश्तेदारी नहीं अहले बैत से, अंबिया से, कि उनके लिए दे दिया आपको नहीं दिया, रोज़े क़ज़ा सवाल करने को उनको दे दिया मुझे क्यों नहीं, नहीं दिया सबको है। इस्तेमाल किसने किया तवज्जो रखिएगा, खुदा वंद आलम अहले बैत ने जो कुछ किया वो सब हमारी ताकत और तवानाई में मौजूद है, हम करते नहीं हैं, हमारे पास ऐसे वसाइल यानी ऐसे मुकदमात नहीं हैं। वहीला हमारी ताकत व तवानाई में मौजूद है, हम कर सकते हैं, क्यों नहीं करते, उसके असबाब हैं, हमारे माँ बाप नहीं है, हमारा ज़माना ऐसा नहीं है, बहुत सारी ऐसी चीज़ें, फिर हम सुस्ती कर जाते हैं। बहरहाल तो खुदावंद आलम ये कह रहा है कि तुम्हें सबाद कदम, तुम थोड़ी सी बरकत, थोड़ी सी हरकत, थोड़ा सा अमल, थोड़ी सी स्ट्रगल तो करो ना, खुदा बरकत देगा, खुदा उस छोटे से अमल को बहुत वसी कर देगा। जैसे कल मैंने मिसाल दी दीवार मेहरबानी की, कि ईरान के सर्द इलाकों में एक शख्स उठा, उसने दीवार पे कलर किया, दीवार मेहरबानी लिख दिया, नियाज नजारी बेजार, नियाजारी बरदार, यानी अगर ज़रूरत है यहाँ से ले जाओ, ज़रूरत नहीं है छोड़ के चले जाओ। क्या हुआ, ये इंटरनेशनल हो गया, आज हमारे गली कूचों में जगह जगह दीवार मेहरबानी। यानी खुदा ने इस छोटे से खलूस जो अमल अंजाम दिया गया उसको इतना वसी कर दिया। ये एक छोटी सी मिसाल अर्ज कर रहा हूँ जीजा ने करम, खुदा से बात कदम अदा करेगा। बाज़ औक़ात हम अपने अमल को नतीजे को देखने, होगा क्या, खुदा कह रहा है नतीजे को मत देखो, करो काम। खुदा ने कहा करो, मुमकिन है तुम इसका नतीजा देख सको, मुमकिन है इमाम का इनकलाब तुम्हारी ज़िंदगी में हो जाए, मुमकिन है सब कुछ सही हो जाए, मुमकिन है ना हो। नतीजे के इंतज़ार में मत बैठो कि नतीजा मिलेगा तो जनाब हम गुठलियाँ गिनेंगे, पेड़ गिनेंगे, आम गिनेंगे, नहीं। यही वजह है कि हमें नतीजा भी नहीं मिलता और अमल से भी, अमल की उस नूरानियत से भी हम दूर हो जाते हैं। चुनाचा ये सिबात कद जो है ये यही है कि इंसान अपनी ताकत व तवानाई के मुताबिक अमल अंजाम दे। आपको 10 मिनट मिलते हैं, अब 10 मिनट दीजिए, आपको आधा घंटा मिलता है, अब आधा घंटा दीजिए। और एक माहिर नफ्सियात होने के नाते हमें इतना वक्त मिलता है, इतना वक्त मिलता है 24 यानी 24 घंटे के दौरान कि हम बहुत सारे काम कर सकते हैं, लेकिन जो हमें पता ही नहीं होता कि इन 24 घंटों को इस्तेमाल कैसे करना है, वक्त किल कर देते हैं, ज़ाया कर देते हैं, ज़ाया कर देते हैं। यही वजह है वक्त ज़ाया हो जाता है, सलाहियतें बर्बाद हो जाती हैं, इस्तेदाद और सलाहियत और स्किल्स को जंग लग जाता है, फल नहीं पाती, फूल नहीं पाती, नशोनुमा नहीं होती, रुश्द नहीं होती, तरक्की नहीं होती। बहर थोड़ी सी कोशिश करें, थोड़ा सा अपना लाइफ स्टाइल चेंज करें, اور اپنی ذات کے ساتھ ساتھ دوسروں کی ذات کو بھی دین کے دائرے میں شامل کریں اور اسے محسوس کریں. یہی دین کے جناب زہرا نے یہی کیا. جناب زہرا یعنی اس منزل پہ نہیں تھی کہ میرے کہنے کا کیا ہوگا. گئیں دربار مسجد نبوی میں گئیں, مہاجر انصار کے سامنے خطبہ دیا, گفتگو کی, دلائل دیے. نتیجہ کیا ہوا؟ حق ملا؟ نہیں. علی خلیفہ بن گئے؟ نہیں. برعکس, علی کے گلے میں رسی ڈالی گئی, زہرا پہ ہاتھ اٹھایا گیا, تلوار کے نیام سے حملہ کیا گیا, جلتا ہوا دروازہ گرایا گیا, محسن کی شہادت ہوئی. زہرا بنت نبی ڈیڑھ گھنٹے تک دربار میں مہاجر و انصار کے سامنے کھڑی رہی. اللہ اکبر. علی مرتضیٰ کو باہر بھیج دو ورنہ اس گھر کو آگ لگا دیں. جناب زہرا نے تعجب سے پوچھا, ارے جس گھر میں زہرا ہو کے اس کو بھی آگ لگاؤ گے؟ تاکہ علی مرتضیٰ کو بھیجو اور نہیں بھیجتے تو ہم دروازوں کو آگ لگاتے ہیں. جناب زہرا دفاع امامت کے لیے ہراول دستہ ہیں, جو ہو میں قبول کرنے کے لیے تیار. مجھے اس سے غرض نہیں کہ کیا ہوگا, میں کیا ہوں, میں کیا کر سکتی ہوں. اپنے امام وقت کے دفاع کے لیے جناب زہرا کا پیغام ہے. یہ نصرت امام ہے, یہ نصرت دین ہے. جناب زہرا گئیں اور جب خطبہ تقریباً خطبہ ڈیڑھ گھنٹے کے دوران یہ پہ مشتمل ہے, ڈیڑھ گھنٹے کے دوران یہ پہ مشتمل ہے, ایک اندازے کے مطابق جناب زہرا واپس آئیں اور دروازہ کھول کر صحن میں مٹی پر بیٹھ گئیں. اور یہ کہہ کے جناب زہرا جیسے ہی آ کے بیٹھیں, جناب زہرا نے بلند آواز سے گریا کرنا شروع کیا. اللہ اکبر. جناب زہرا کا ایک گریا کون سا ہے؟ پشت در گریا ہے. یا فضہ خذینی, فضہ مجھے تھام لے, میرا محسن شہید ہو گیا. ایک بلند آواز سے گریا وہاں تھا, اور دوسرا بلند آواز سے گریا کہ جب دربار سے واپس آئی ہیں اور آپ صحن میں مٹی پر بیٹھ گئی سیاہ چادر میں ملبوس فاطمہ زہرا ایک دفعہ خاک پہ بیٹھ کر بلند آواز سے گریا کرنے لگی. امیر المومنین حجرے سے باہر تشریف لائے, فاطمہ کیا آپ آ گئی, کیا آپ کو حق مل گیا؟ کہا کہ ایک کاش حق مل جاتا. اے ابو الحسن, ارے میری بات کو جھٹلایا گیا, اے میری آواز آواز پہ آواز اونچی کی گئی, ارے مجھے ترکی بترکی جواب دیا گیا. اجر و خمل اللہ, زہرا بلند آواز سے گریا کر رہی ہے, امام علی نے گریا کرنا شروع کیا. یا رسول اللہ, اب یہ وقت آ گیا آپ کی صاحبزادی پر, ارے جس کے استقبال کے لیے رسول اپنی جگہ سے بلند ہو جاتے تھے, ارے ڈیڑھ گھنٹے تک مہاجر و انصار کے سامنے یہ زہرا کھڑی رہی, مگر کوئی نہیں تھا جس نے زہرا کو بیٹھنے کے لیے. اجر و خمل اللہ. جناب زہرا کہتی علی مرتضیٰ, ارے مہاجر و انصار میں ارے کوئی نہیں تھا, تیری زہرا مظلومہ, اے تیری زہرا مقہورہ, ارے جس کے حق کو غصب کر لیا گیا ہو, جس کے پہلو کو زخمی کر دیا گیا ہو. بس عزیزان گرامی, 75 یا 95 دن کا فاصلہ ہے, جناب زہرا مسلسل گلیا کر رہی ہے. بس آہستہ آہستہ آخری دن آ رہے ہیں. بس عزادار, میں چاہتا ہوں وہ روایت بھی پڑھ کر ایک دفعہ مصائب سے ملا دوں. ارے جلتا ہوا دروازہ, میری بیوی در و دیوار کے درمیان, فضا میرے محسن, میرا محسن شہید ہوا. اللہ اکبر. بڑا سخت لمحہ ہے, اور اس کے بعد بیوی مسلسل ضعیف و لاغر ہوتی چلی جا رہی.
रही हैं, असा पकड़ कर। क्या सिन है फातिमा जहरा का? अरे 18-19 साल का सिन। अरे किसी को देखा है जो 18-19 साल के सिन में असा छाम के चले? हाँ मदीने में एक ज़ईफ़ा है। अल्लाह अकबर, अल्लाह अकबर। अरे जनाब सकीना के बारे में भी लिखा गया बात तारीखों ने। अरे सकीना के सर के बाल सफेद हो गए, अरे ज़ैनब के सर के बाल सफेद हो गए। तो ताज्जुब ना करना इसलिए कि इसकी माँ अरे 18 साल के सिन में अजा पकड़ के चले। सुब चलैया मसाइबुन लव अन्ना। बाबा अरे इतनी मुसीबतें पड़ी एक दिन पर पड़ती सी हरात में तब्दील हो जाते। बाबा आप जिस जहरा के लिए अपनी जगह से बुलंद होते थे, अरे आपकी जहरा महाजर अंसार के दरमियान खड़ी रही। लेकिन कोई नहीं था, बस अजादारो आखिरी वक्त आ पहुंचा। जनाब जहरा ने अपने लागर हाथों से कप कपाए हाथों से घर के कामों को अंजाम दिया, बच्चों के लिए गजा का इंतजाम किया। जहरा मरीज हो गई तो क्या हुआ, जहरा अलील है तो क्या हुआ, जहरा जख्मी है तो क्या हुआ। अरे जब तक जहां मैं जहां है हसनैन की खिदमत करूंगी, अपने आका की खिदमत करूंगी। खाना बनाया, सफाई सुथराई के इंतजाम किया। अस्मा से कहा, अस्मा देखो मैं हुजरे में जा रही हूं, जब तक जिक्र की आवाज आए जान लेना कि जहरा इस दुनिया में है। और जब आवाज देना मुझे, और अगर आवाज ना आए समझ लेना जहरा अपने बाबा से जा मिली, जहरा अपने रब से मुलाकात के लिए उसकी रूह बर्बाद कर गई। एक दफा अस्मा कहती हैं, थोड़ी देर तक जिक्र की आवाज आती रही, मगर कुछ देर बाद जब जिक्र की आवाज आनी बंद हुई, मैंने बीबी को आवाज दी मगर कोई जवाब नहीं आया। मैंने दिल को थाम लिया, इसी असना में दख़ल बाब हुआ। मैंने जल्दी से जाके दरवाजा खोला, देखा नन्ने नन्ने शहजादे खड़े हैं। अल्लाह अकबर, अरे खुदा भी आज बच्चों को कयामत के लिए तैयार कर रहा है। इससे पहले जब भी बच्चे दरवाजा खटखटाते थे माँ हाथों को फैला के इस्तकबाल करती थी, आज बच्चों ने देखा आज माँ नहीं है, ममता नजर नहीं आ रही। बच्चे परेशान हो गए। जनाबे अस्मा ने कहा बच्चों आ जाओ अंदर, आ जाओ अंदर ले आई। उसके बाद कहा बच्चों आओ खाना खा लो। कहा कि आपको पता है माँ अपने हाथों से निवाला बना के खिलाती है तो हम खाते हैं। अल्लाह अकबर, जब बच्चों का इजरार बढ़ा एक दफा का बच्चों खा के यतीमी डालो, तुम्हारी माई दुनिया में न रही। बच्चे दौड़े दौड़े मस्जिद नबी पहुंचे, एक दफा बाबा से कहा बाबा अरे नाना क्या गए? अरे माँ भी हम जरूर उठ के चली गई। ये सुनना था शेख अब्बास गुमी कहते हैं मौला अली भी होश हो गए, जब होश आया तो कहा फातिमा जहरा अरे तुम भी साथ छोड़ चली इस आलम गुरबत में। ए फातिमा अरे जो दर्द गम होता था आपके साथ बयान करता था। अरे फातिमा तुम भी हमें छोड़।